ਵੋਟਿੰਗ ਬਾਰੇ ਲੋੜੀਂਦੀ ਅਧਿਕਾਰਿਤ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ elections.ca ਤੇ ਜਾਓ ਜਾਂ 1-800-463-6868 ਤੇ ਕਾਲ ਕਰੋ।
ਇੰਨਾ ਸੋਹਣਾ ਕਰ ਲਿਆ, ਹੁਣ ਅਪਲਾਇੰਸਿਸ ਵੀ ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਹੀ ਚਾਹੀਦੇ।
ਹਾਂਜੀ, ਸਟੇਨਲੈਸ ਸਟੀਲ ਦੇ ਅਪਲਾਇੰਸਿਸ ਮਿਲਣਗੇ ਤੁਹਾਨੂੰ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ, ਜਿਸੇ ਫ੍ਰਿਜ, ਸਟੋਵ, ਡਿਸ਼ ਵਾਸ਼ਰ, 3-ਪੀਸ ਕਿਚਨ ਬੰਡਲ, ਇਸ ਤੋਂ ਇਲਾਵਾ ਫਰੰਟ ਲੋਡ ਵਾਸ਼ਰ ਐਂਡ ਡਰਾਇਰ, ਐਨਰਜੀ ਸੇਵਰ, ਐਨਰਜੀ ਸਟਾਰ ਤੇ ਟੀਵੀ ਸੈਕਸ਼ਨ ਵਿੱਚ ਸੋਨੀ, ਸੈਮਸੰਗ, ਪੈਨਾਸੋਨਿਕ, ਸ਼ਾਰਪ, ਹਰ ਸਾਈਜ਼ ਤੇ ਹਰ ਬ੍ਰਾਂਡ ਦਾ ਟੀਵੀ ਵਿਦ ਲੋਏਸਟ ਪ੍ਰਾਈਸਿਸ ਇਨ ਦਾ ਟਾਊਨ, ਸਿਰਫ ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ ਤੇ। ਬ੍ਰੈਂਪਟਨ ਟੀਵੀ ਐਂਡ ਅਪਲਾਇੰਸਿਸ, 801 Bowie Drive West, Brampton, ya call karo 905-450-2828-905-450-2828।
कल्पना करो कि तुसी अपने रिकॉर्ड तो इन्ने शर्मिंदा हो कि तुसी इस बारे गल भी नहीं करते, सगों तुसी ध्यान भटकाउंदे हो कि उम्मीद करदे हो कि कैनेडियन भुल जान कि तुसी घरां दीआं कीमतां नूं दुगणा कीता है, टैक्स वधाए ने, अपराध नूं वधन दित्ता है। एक दहाके बाद कार्नी ट्रूडो लिबरल्स ने कैनेडा नूं कमजोर बना दित्ता। ट्रंप दीआं धमकियां वध रहीआं ने, कैनेडियंस नूं मूर्ख नहीं बनाया जा सकता। कंजरवेटिव नूं वोट देना ही साडी आर्थिकता नूं दोबारा खड़ा करन, घर खरीदन अतें कम्युनिटीज नूं सुरक्षित बनाउण दा इक्को इक तरीका है। बदलाव लई कंजरवेटिव नूं वोट दिओ। ऑथराइज बाय द कंजरवेटिव पार्टी ऑफ कैनेडा।
अपने प्यारों को पैसे भेजें लैम्पफाई के जरिए, पैसे पहुंचे मिनटों में, वो भी आसान और महफूज तरीके से, गुड एक्सचेंज रेट के साथ। $150 भेजने पर $0 फीस। इसके अलावा अगर आप $100 से ज्यादा भेजें तो साइन अप करते वक्त रेफरल कोड E10 इस्तेमाल करें और अपनी पहली ट्रांजैक्शन पर 10% कैशबैक हासिल करें, यानी $500 भेजने पर $50 कैशबैक की सूरत में आपके अकाउंट में वापस। लैम्पफाई की 10% कैशबैक ऑफर के लिए आज ही लैम्पफाई की फ्री ऐप अपने फोन में डाउनलोड करें। विजिट lampfi.com फॉर टर्म्स एंड कंडीशंस।
फेडरल इलेक्शन सोमवार 28 अप्रैल नु हो रही है, तुसी जल्दी वोट कर सकते हो। एडवांस पोल्स 18 तो 21 अप्रैल तक खुले होंगे। जे तुसी पसंद करो तो तुसी मंगलवार 22 अप्रैल शाम 6 बजे तो पहला किसी भी इलेक्शन कैनेडा दफ्तर विखे वोट पा सकते हो, जां तुसी डाक द्वारा वोट पाउण लई अर्जी दे सकते हो। वोट पाउण दे अलग अलग तरीकियां बारे अपना वोटर जानकारी कार्ड देखो जां elections.ca ते जाओ। ए साडी वोट है। वोटिंग बारे लोड़ींदी अधिकारिक जानकारी वास्ते elections.ca ते जाओ जां 1-800-463-6868 ते कॉल करो।
मेरी पूरे साल की सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है, मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
भाई बात सादा सी है, हमारे पास 2 गाड़ियाँ और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह ने। आप भी अपनी गाड़ी और घर की इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बादशाह 6472903773 6472903773।
वाहेगुरु जी का खालसा, वाहेगुरु जी की फतेह। हर साल वांग इस वरे भी ओंटेरियो सिख एंड गुरुद्वारा कौंसल वालों खालसे दा साजना दिवस डाउनटाउन टोरंटो विखे होवेगा, जो सवेरे 9 बजे CNE दे प्रोग्राम तो शुरू होके 1 बजे नगर कीर्तन सिटी हाल नु रवाना होवेगा। समुची साध संगत नु हुम हुमा के इस नगर कीर्तन विच शामिल होने की निम्रता सहित बेनती की जाती है।
ਇਸ ਸਾਲ ਨਗਰ ਕੀਰਤਨ ਡਾਊਨਟਾਊਨ ਟੋਰਾਂਟੋ ਦੇ ਵਿੱਚ 27 ਅਪ੍ਰੈਲ ਨੂੰ ਹੋਣ ਜਾ ਰਹੇ ਨੇ। ਕਿਸੇ ਵੀ ਜਾਣਕਾਰੀ ਵਾਸਤੇ ਆਪਣੇ ਲਾਗਲੇ ਗੋਦਰਾ ਸਾਹਿਬ ਨਾਲ ਤੁਸੀਂ ਸੰਪਰਕ ਕਰ ਸਕਦੇ ਹੋ।
अपनी कम्युनिटी दा सब तो वड्डा, वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है।
ओ फिर बने भी क्यों ना, क्योंकि बेडरूम सेट, सोफा सेट, मैट्रेसेस, डाइनिंग टेबल, डेकोरेटिव आइटम्स, गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा। सोडी फर्नीचर तो 3 साल लई 9 ब्याज,
142 कैनेडी रोड, ब्रैम्पटन, 9058747471।
First mortgage, second mortgage, या फिर हो वे लोन, सोचो ना बस, बिल्कुल भी हुणे मिलाओ फोन।
416-502-8000। स्ट्रेस चाहे लाख का हो या काकता, उस जिंदगी मुश्किल कर देता है। बाकी बातें एक तरफ, आपके फाइनेंशियल स्ट्रेस का हल है शिराज शफीक, जिनके पास है मिलियंस ऑफ डॉलर्स के प्राइवेट फंड्स। लास्ट मिनट क्लोजिंग्स हो या डिफिकल्टीज, सभी के लिए शिराज शफीक 416-502-8000। लाइसेंस नंबर 10845। इंडिपेंडेंटली ओन्ड एंड ऑपरेटेड।
अकाल 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 मॉर्गेजेस।
इन सब कामों के लिए तो मुझे बैक होम ही जाना पड़ेगा।
कौन से काम?
वही, बेटे की शादी सर पर है और ज्वेलरी का खास काम अभी तक नहीं हुआ।
बस इतनी छोटी सी बात, पायल ज्वेलर्स पे हर किस्म की ज्वेलरी है और वो स्पेशलाइज करते हैं इन सब में ही, दुबई, सिंगापुर, इंडिया, पाकिस्तान और यहाँ की तमाम लेटेस्ट ज्वेलरी।
मुझे उनका एड्रेस बताओ, मैं आज ही ये काम जाके करवाती हूँ।
जी जी बिल्कुल, पायल ज्वेलर्स का एड्रेस है 2720 नॉर्थ पार्क ड्राइव, यूनिट 42, ब्रैम्पटन। पायल ज्वेलर्स के असलम भाई को कॉल करें ना 9057907879, दैट इज 9057907879।
विलेज टेस्ट पूरे ओंटारियो का सबसे बड़ा हलाल सुपर रेस्टोरेंट है। कॉन्टिनेंटल, चाइनीज, बारबेक्यूज ट्राई करना चाहते हैं, कढ़ाई आइटम्स हैं एंड स्वीट्स एंड फ्रूट्स में बे इंतहा वैरायटी है। बेहतरीन फीस्ट एंजॉय कीजिए विलेज टेस्ट पे। आफ्टर मिसिसागा दे आर इन ओकवेल एज वेल। विलेज टेस्ट 9052323663। विलेज टेस्ट।
अजीत सुनते हो?
अब कह भी दो।
कितनी दफा तो कह चुकी हूँ।
मगर कब?
अब कुछ कहना वहना नहीं है, बस लेके जाना पड़ेगा आपको हियर मैक्स हियरिंग सेंटर पर।
अल्टीमेट हियरिंग सॉल्यूशन, नो ऑब्लिगेशन, कॉम्प्लीमेंट्री हियरिंग टेस्ट।
हियर मैक्स हियरिंग सेंटर, कॉल शिराज 4167928792।
रिंगिंग, बजिंग, हिसिंग, टाइम टू गेट योर हियरिंग चेक।
बाय वन हियरिंग एड गेट वन 15% ऑफ 4167928792। अल्टीमेट हियरिंग सॉल्यूशन 4167928792।
Spear and McKay Menswear, fully vertical operation, direct from factory to customer. Quality compare कर सकते हैं आप Harry Rosen, Burberry और Hugo Boss से। 100% Italian wool suits from $249.99, 100% Egyptian cotton shirts from $29.99, 100% Italian wool trousers from $49.99. We have moved to a new location in Heartland Town Center, 775 Britannia Road West, Unit 7B, Mississauga पे। हम Sundays को भी open हैं। इन्फॉर्मेशन के लिए कॉल कीजिए एट 9056703388 या विजिट कीजिए हमारी वेबसाइट spearandmckay.com।
ओपन माइक कैफे एंड कुजीन, जहां आपको मिलेंगे मजेदार खाने जैसे कि लाहौरी गोट कढ़ाही, शिनवारी गोट कढ़ाही, निहारी, हलीम, पाए, बिरयानी, सीख कबाब, चिकन टिक्का, शवरमा, पिज्जा और मजेदार लाहौरी छोले, पालक पनीर और बहुत सी वेजिटेरियन ऑप्शंस। ओपन माइक कैफे एंड कुजीन, वही देसी अंदाज और वही देसी जायका। 1310 दंदा स्ट्रीट ईस्ट, मिसिसागा, यूनिट 3। ऑर्डर नाउ, कॉल 4165266800।
जीजा अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। उम्मीद करती हूँ आप तमाम खैरियत से होंगे। प्रोग्राम में आप तमाम को खुश आमदीद कहना चाहते हैं। हम आपके साथ आरिफा मुजफ्फर, हमारा आपका साथ इंशाल्लाह आज 8 बजे रहेगा। आज के प्रोग्राम में इंशाल्लाह हम इलेक्शन के लिहाज से कवर करेंगे, क्योंकि अब तो ऑलमोस्ट सेकेंड वीक जो है, आप समझिएगा कि आज 18 और 28 10 दिन के बाद हमारा इलेक्शन है, तो ऑलमोस्ट लास्ट वीक की तरफ एंटर हो रहे हैं हम। तो गेट रेडी फॉर द इलेक्शन और प्री पोल के लिए भी बिल्कुल शामिल हूँ। मैंने बल्कि कल वो गवर्नमेंट की तरफ से एक एड जो बन के आई, जिसमें दिया था कि आप 18 से लेके 21 तारीख तक वोट कर सकते हैं, यानी पहले अपना वोट कास्ट कर सकते हैं, तो उसमें बहुत बड़ा एक ब्लंडर था, जिसमें था कि 28 से लेके 21 तारीख तक आप अपना इलेक्शन से पहले वोट कास्ट कर सकते हैं। आई होप सो कि इन लोगों ने नोटिस किया हो उसका, इट वॉज सरप्राइजिंग। तो बहरहाल 21 तारीख तक आप इलेक्शन की डेट से पहले अपनी सहूलत के मुताबिक वोट डाल सकते हैं, फिर उसके बाद देखते हैं। 28 तारीख भी दूर नहीं है। कल की डिबेट आप तमाम को देखने का मौका मिला था, इट वाज गुड, वेरी गुड। बहुत सारी तमाम लोगों ने बात की, जगमीत सिंह साहब ने, बल्कि बाद में उन्होंने खुद भी रियलाइज किया कि वो दौरान गुफ्तगू भी, इट वाज अ वेरी फाइन, चाहे आप फ्रेंच की डिबेट की बात कर लें सिविलाइज्ड वे था, किसी ने क्रॉस नहीं किया, लाइन को क्रॉस नहीं किया, कोई डिसरिस्पेक्ट नहीं हुई, मगर सिर्फ एक जगमीत सिंह साहब, मगर उन्होंने बाद में इस बात को रिकॉग्नाइज भी किया कि मैं हाईलाइट करना चाहता था, मेरा कंसर्न है आम पब्लिक जो है वो मेरा कंसर्न है, इसलिए मैं दरमियान में मदाखलत करता रहा। तो बहरहाल इट वॉज अ वेरी फाइन, और जाहिर है अपना अपना मौकफ तमाम लीडर्स ने अपना पेश किया, और उसके बाद दे वर ऑल एट द सेम पेज, बड़े नाइस तरीके से उन्होंने इख्तिताम भी किया। कल अगर हम उसकी बात करते हैं और जो कुछ एक दावे जो किए गए हैं उनकी हकीकत के बारे में भी बात करेंगे कि दावे जो किए जा रहे हैं मगर हकायक क्या है, बिल C-69 के बारे में बात करेंगे जिसके बारे में दावे किए जाते हैं। जगमीत सिंह साहब एक बात बार बार कहते हैं कि आपने तो सिर्फ पीयर पॉलियव, कहते हैं कि जब मैं मिनिस्टर था हाउसिंग का तो मैंने 2 लाख घरों का वादा किया था, तो वो कहते हैं आपने सिर्फ 5 घर बनाए थे, उसके भी फैक्ट चेक्स आ गए। लाइफ इज टोटली चेंज, एक जमाना था कि चीजों की उसी वक्त तहकीक नहीं हो सकती थी मगर अब हो सकती है, मगर पीयर पॉलियव ने यकीनन गवर्नमेंट की तरफ से 5 घर बनाए गए थे, बिल्कुल जगमीत सिंह सही कहते हैं, मगर ऑल टुगेदर जो प्राइवेट सेक्टर से उन्होंने घर बनवा के टोटल 195 के करीब घर बनाए गए थे, जिसमें मैं इन्हीं 5-6 चीजों का जो इबहाम पैदा कर रही है उनके बारे में जिक्र करते हुए हम आगे की तरफ चलेंगे। आज के प्रोग्राम में शायद मैं शुरू में इसका इतना जिक्र ना कर सकूं क्योंकि अब से थोड़ी देर के बाद हम आपको पाकिस्तान लेके चलेंगे और पाकिस्तान से हमारे साथ हमारे एक गेस्ट मौजूद होंगे जिनसे हम आपकी बातचीत कराएंगे। उससे पहले मैं छोटा सा एक कमर्शियल का ब्रेक भी लूंगी। स्पॉन्सर्स का अगर मैं जिक्र करती हूं तो आज का प्रोग्राम भी विलेज टेस्ट के तवसुत से आप तक पहुंचाया जाएगा। विलेज टेस्ट वन ऑफ द फाइनेस्ट कुजीन है, फाइनेस्ट रेस्टोरेंट है, बफे का इंतजाम होता है, ऑन्टेरियो का सबसे बड़ा हलाल बफे के बारे में कहते हैं, वैसे तो बहुत सारे बफे बहुत बड़े बड़े हैं, बल्कि एक रेस्टोरेंट मुझे बड़ा अच्छा लगा। मेरा दिल करता है अल्लाह करे कोई पाकिस्तानी स्टाइल का बफे शुरू करे। That is called as August 8. We don't have advertisement, but मुझे उनकी जो चीज बहुत अच्छी लगी, it's all sushi, all what you can eat. आप बैठ के जितना मर्जी खाएं, वहां मतलब रॉ सुशी भी है, टॉर्च सुशी भी है, सुशी की इतनी वेराइटी है, स्वीट डिशेज की इतनी वेराइटी है, तो आप साथ साथ ऑर्डर करते जाते हैं, साथ साथ वो चीजें आपकी टेबल पे आती जाती हैं। मगर उसमें ये है कि आप जितना खाएं, all what you can eat, but अगर आप कोई चीज बचा देते हैं तो फिर आपको उसका बिल पे करना पड़ेगा। दैट्स अ वेरी गुड इसमें ऑप्शन है। अगस्त 8 ये ऑल व्हाट यू कैन ईट सुशी में जितना आप खा सकते हैं आप खाइए। द फर्स्ट रेस्टोरेंट वॉज इन टोरंटो, अभी ब्रैम्पटन में ब्रैमली सिटी सेंटर में भी इनकी ब्रांच शुरू हुई है। इट्स नॉट दैट आई एम एडवर्टाइजिंग, मगर मुझे उनका कॉन्सेप्ट बहुत अच्छा लगा क्योंकि मैं अक्सर अपने यहाँ शादियों पे जब हम जाते हैं तो हम अननेसेसरी फूड अपनी प्लेट्स में डाल लेते हैं और फिर हम उस फूड को गार्बेज कर देते हैं, और आप देखिए अराउंड द वर्ल्ड कितने लोग हैं जिनके पास फूड भी नहीं खाने के लिए। इसी तरह हम जब रेस्टोरेंट्स में जाते हैं तो बाज़ूकात हम जब मंगवा लेते हैं और हम अपनी प्लेटों में आधी आधी छोड़ने के बाद वो सारा का सारा गार्बेज में जाता है, विच इज खुराक के लिए और खाने की डिसरिस्पेक्ट हो जाती है। तो इस रेस्टोरेंट ने जो चीज इंट्रोड्यूस की है कि से आपने चलें जी लॉबस्टर की इतनी स्मेल नहीं होती, आपने कोई ऐसी चीज ऑर्डर की है जो आपको उसका टेस्ट नहीं भाया या आपकी तबीयत के मुताबिक नहीं है और आपने थोड़ी सी भी प्लेट में बचा दी है, नाउ यू हैव टू पे द बिल फॉर दैट। तो अल्लाह करे कि हमारे ये रेस्टोरेंट भी यही शुरू करें। विलेज टेस्ट के बारे में जब हम बात करें, हलाल में सबसे बड़ा बफे है जिसमें व्हील भी है, बीफ भी है, गोट भी है, चिकन भी है और फिश भी है, इसमें कॉन्टिनेंटल भी हैं, चाइनीज फूड्स भी हैं, वेजिटेरियन में बहुत बड़ी वैरायटी है और खासतौर पे भिंडी पकाना तो आपको बताइए कितना मुश्किल है, भिंडी और करेले। दालें आप खाना चाहते हैं दालें खाइए, अगर आपने चाट पापड़ी खानी है आप चाट पापड़ी खाएं, वैरायटी हर चॉइस हर उम्र के लिए वहां पे फूड है। दैट इज विलेज टेस्ट। आज से बफे का इंतजाम, एवरीडे बफे होता है मगर आज से ग्रैंड बफे का इंतजाम फ्राइडे सैटरडे एंड संडे को 9052323663। दे हैव टू लोकेशन, एक ओकवेल में है, वो जरा थोड़ी सी कॉम्पैक्ट लोकेशन है मगर ये जो हमारी 4141 डिक्सी रोड पे है ये बहुत बड़ी लोकेशन है विलेज टेस्ट की। और सबसे एक और चीज है कि जो ऑर्गेनाइजर ओनर अगर खुद वहां पे मौजूद हो तो डेफिनेटली थिंग्स गो मोर यू नो इन द फेवर ऑफ एंड यूजर। तो जाहिर है वो हर एक का फीडबैक भी ले रहे होते हैं कि आपको खाना कैसा लगा, आपकी सजेशन भी ले रहे होते हैं। फैसल चट्ठा साहब वहां मौजूद होते हैं। हमारे आज के प्रोग्राम में अगर आप वीकेंड पे या अगर आप किसी भी मौके के हवाले से अपने घर का थोड़ा सा एम्बियंस को चेंज करना चाहते हैं, अपनी इर्द गिर्द जहां पे हम ज्यादा वक्त गुजारते हैं उस जगह को चेंज करके एक नई लुक देना चाहते हैं, यानी पेंट करवाना चाहते हैं, या अगर आप ऑफिस या घर या आपकी कोई स्टैंडर्ड ओल्ड बिल्डिंग है उसको इंटीरियर या एक्सटीरियर उसका कुछ भी पेंट करना चाहते हैं, इवन अगर आपकी ब्रिक की बिल्डिंग है यू कैन चेंज द एक्सटीरियर एज वेल, तो ये GTA पेंटर्स से हमारे साथ सलीम साहब होते हैं। मेरी कोशिश होगी कि मैं आज उस शख्स को भी जरूर मौका दूं। स्मॉल बिजनेसेस को जरूर सपोर्ट कीजिएगा, दे आर नॉट अलोन, वी आर जस्ट हेल्पिंग ईच अदर। और हर अच्छा काम करते वक्त अल्लाह से जरूर ये कहिएगा, अल्लाह ताला यू नो व्हाट, आई टेक केयर ऑफ द ह्यूमैनिटी, यू टेक केयर ऑफ मी। GTA पेंटर्स प्रोफेशनल पेंटर्स हैं, रेजिडेंशियल या कमर्शियल पेंट के लिए, इंटीरियर या एक्सटीरियर पेंटिंग के लिए, टेक्सचर स्टाइल पेंटिंग इटालियन स्टाइल की पेंटिंग है जिसके लिए पेंट भी स्पेशल होता है, इसको ब्रश से किया जाता है, दैट इज अ वेरी स्पेशल, और इसमें आप एसेंट वॉल्स बनाते हैं बिकॉज दिस इज यूनिक स्टाइल ऑफ पेंटिंग। इसके अलावा पॉपकॉर्न सीलिंग अगर आप खत्म करके फ्लैट सीलिंग अपनी करना चाहते हैं, या फर्ज करें कि अगर आपके घर में वाटर लीक हुआ सेकंड फ्लोर पे सेकंड स्टोरी के ऊपर, तो आप फॉर श्योर आप अपना अल्लाह आपका भला करे उसके लिए भी जो स्टेन है उसको परमानेंटली रिमूव करते हैं। नंबर उनका 6472711974271 1974। बेशतर इसके कि मैं आई टेक यू टू पाकिस्तान, पाकिस्तान से हमारे मौजूद मेहमान हमारे साथ होंगे, मेंबर पार्लियामेंट रहे हैं 2018 में भी मेंबर पार्लियामेंट रहे हैं, और उनका मौकफ सुनने के लिए आप मेरे से साथ तैयार रहिएगा। आई टेक सम कमर्शियल्स एंड विल कम बैक।
कर्ज से निजात के लिए एक ही नाम, मोहम्मद सिद्दीक, ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन, बैंकरप्सी इंसॉल्वेंसी कंसोलिडेशन करते हैं अप टू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं, पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 4166710577।
पेंटर्स ऑफ GTA फॉर योर होम पेंट और ऑफिस पेंट, इंटीरियर और एक्सटीरियर, पॉपकॉर्न सीलिंग को रिमूव करना, वाटर डैमेज इफ देयर येलो स्पॉट्स इन सीलिंग, कॉल पेंटर्स ऑफ GTA। वाटर डैमेज में अगर येलो स्पॉट्स आपकी सीलिंग पे हमको रिमूव करके बेदाग करेंगे, टेक्सचर स्टाइल पेंटिंग विच इज द लेटेस्ट इटालियन स्टाइल पेंटिंग, या वॉल पेपर लगवाना चाहते हैं तो कॉल कीजिए टेक्सचर स्टाइल पेंटिंग के लिए पेंटर्स ऑफ GTA 6472711974। Mohammed Salim 6472711974।
था ये तो मोहम्मद सलीम साहब का पैगाम था। अब मैं आपको लेकर के चलूंगी अपने मेहमान की तरफ। ही इज पाकिस्तान से हमारे साथ शामिल है। आई अंडरस्टैंड इट इज वेरी लेट इन पाकिस्तान, मगर मैं अपने मेहमान का भी तारुफ कराती चलूं। ये हैं जनाब अमजद अली खान नियाजी साहब, पाकिस्तान से हमारे साथ शामिल हुए। पाकिस्तान तहरीक इंसाफ से आपका ताल्लुक है, आप मेंबर ऑफ नेशनल असेंबली भी रहे पाकिस्तान में 2018 से लेकर 2023 तक, और मेंबर ऑफ नेशनल असेंबली जून 2013 यानी इमरान खान साहब के दौर से बहुत पहले की बात हम करते हैं, 2013 से 2018 तक भी मेंबर पार्लियामेंट थे। इसके बाद आपने यानी जब भी हम इलेक्शन की बात करते हैं या पॉलिटिक्स की बात करते हैं, स्कूल कॉलेज नॉट स्कूल कॉलेज यूनिवर्सिटी से स्टार्ट होती है। अब तो खैर जियाउल हक के दौर से उन्होंने कॉलेजेस एंड स्कूल्स में भी वो जो एक पनीरी आया करती होती थी, या इब्तदा में बच्चों की घुट्टी में पॉलिटिकल एक बिहेवियर आया करता था, वो तो अब खैर खत्म ही हो गया, मगर इससे पहले भी यानी ग्राउंड लेवल से इन्होंने पॉलिटिकल अपना करियर स्टार्ट किया था। इलेक्टेड डिस्ट्रिक्ट जो नायब नाजिम जो मिलिट्री जनरल परवेज मुशर्रफ साहब का दौर था उसमें भी आपने काम किया था, 4 साल इन्होंने वहां सर्व किए थे। बाद में इनको मियांवाली सिटी तहसील नाजिम के तौर पर इलेक्ट किया गया था, और जाहिर है पॉलिटिशियन अगर जेल में चला जाता है तो आपको पता है जेल में जाना उसकी जो पॉलिटिकल जिंदगी है उसको दवाम बख्शता है। मेरे साथ जनाब नियाजी साहब इस वक्त होंगे। जी आमिर, मुझे यहाँ पे थोड़ी सी गाइडलाइन चाहिए होगी। और सर अस्सलाम वालेकुम, कैसे आप?
आप सुनाए मैं सर, वालेकुम
असलम। रेडियो प्रोग्राम कर रहे होते हैं तो यहाँ दो हेडफोन्स हैं, एक पे रेडियो वालों की आवाज आती है, एक पे स्काइप वालों की आवाज आती है। अस्सलाम वालेकुम सर।
वालेकुम असलम, कैसी हैं आप जी? कैसा मौसम है?
सर इट्स ऑल, आपको बताइए, एनवायरमेंटल इश्यूज आजकल चल रहे हैं और ऑफिशियल स्प्रिंग हमारा स्टार्ट भी हो गया, बट स्टिल परसों तक तो इतनी ठंड थी कि वो जैसे कहते हैं ना कि फ्लैश ईटिंग वाली ठंड थी, जो विंड चिल इतनी ज्यादा थी, बट कल और आज टेम्परेचर इज कदरे बहुत बेहतर है, प्लस यानी डबल डिजिट टेम्परेचर चल रहा है। यू आर सच ए स्माइलिंग फेस, वेरी स्माइलिंग फेस सर, थैंक यू वेरी मच फॉर बीइंग विद अस। और मैंने बल्कि भी बात की कि देयर वाज अ टाइम जब हम स्टूडेंट हुआ करते थे तो पॉलिटिक्स स्कूल कॉलेजेस और यूनिवर्सिटीज से स्टार्ट हो जाया करती होती थी और उनकी घुट्टी में चीजें बिठा दी जाती थी, मगर फिर उसके बाद जियाउल हक साहब के दौर में वो भी खत्म हुई, जो स्कूल यूनिवर्सिटी की ऑर्गेनाइजेशन थी या ये जो भी पोलिटिकल ऑर्गेनाइजेशन थी उनको खत्म कर दिया गया। सर पहले तो मैं आपके करियर की बात करती हूँ, और आपने फ्रॉम दी यू नो ग्राउंड लेवल से पॉलिटिक्स में आए, यू हैव सर्व डिफरेंट यू नो एरियाज, जिसमें आपने परवेज मुशर्रफ साहब की हुकूमत में भी काउंसिल और सिटी की पॉलिटिक्स में हिस्सा लिया, आगे आप आ जाते हैं तो 2013 में फिर आप मेंबर नेशनल असेंबली इलेक्ट होते हैं, फिर 2018 में जब आते हैं तो यकीनन तब आपने ज्वाइन किया होगा तरीके इंसाफ को ज्वाइन किया होगा। वुड यू माइंड टू हाईलाइट के यू वर्कड इन परवेज मुशर्रफ साहब के दौर में भी और गवर्नमेंट की इंटरवेंशन जियाउल हक साहब के दौर से ही स्टार्ट हो गई थी, तभी उन्होंने स्कूल्स एंड सॉरी यूनिवर्सिटीज एंड कॉलेजेस की पॉलिटिक्स को बंद किया था, कि उन्होंने अपने रवैये के लिहाज से वो चीजों को लेकर के चलते थे, तो जो इंटरवेंशन गैर सियासी जो कुवतें थी, जैसे जियाउल हक थे, जैसे परवेज मुशर्रफ साहब थे, तो ये पूरा का पूरा इनका होल्ड था, चाहे वो काउंसिल्स थी उनके ऊपर होल्ड था, तो कुछ कंपेयर करेंगे कि आपने तहसील नाजिम के तौर पर भी काम किया, आपने उसके बाद नाजिम नायब डिस्ट्रिक्ट नायब नाजिम के तौर पे भी काम किया, तो उसके बारे में कुछ फरमाएंगे कि वो दौर और 2013 का दौर क्या था।
बिस्मिल्लाह रहमान रहीम, सबसे पहले मैं ये कहना चाहूंगा कि आप अगर 47 से लेके 2025 तक देखें तो मैं समझता हूं कि मुख्तलिफ पाकिस्तान के जो पॉलिटिकल सिस्टम है उसमें बहुत सारी उतार चढ़ाव आए हैं
जी सर,
और उसमें सबसे बड़ी जो आपने एक ग्रास रूट लेवल की पॉलिटिक्स को की बात की है, आपने बड़ी खूबसूरत बात की है, बदकिस्मती से हम इसमें इसको जो है वो बजाते खुद कभी कभी हमने खुद काटा भी है, क्योंकि वो पॉलिटिकल माइंड लोग नहीं थे, वो किसी न किसी चोर दरवाजों से आते रहे और अपने इक्तदार को दवाम बख्शते रहे और ये सिस्टम चलता रहा। मैं 2000 सबसे पहले 2001-2002 में अल्लाह ताला का शुक्र है कि हम आवाम के वोटों से बने, उस वक्त जो डेवोल्यूशन प्लान था वो बहुत एक जबरदस्त निजाम था मैं समझता हूँ, और उसी तरह 2005 में फिर मैं एज ए तहसील नाजिम भी बना, लेकिन वो एक छोटे लेवल उस पर भी अल्हम्दुलिल्लाह आपको याद है एशियन जितने भी हमारे साउथ एशिया के उस वक्त इस्लामाबाद क्लब में तमाम एम्बेसडर भी इकट्ठे हुए और पाकिस्तान में हमने जो तहसील एज ए तहसील नाजिम जो है वो अल्हम्दुलिल्लाह जो हमारी कारकर्दगी थी वो पाकिस्तान में नंबर वन थी, और एज ए डिस्ट्रिक्ट नायब नाजिम के भी मैंने आपको याद होगा आपके इल्म में होगा कि मैंने परवेज मुशर्रफ के रेफरेंडम में मैंने पैसे उसकी उस वक्त क्योंकि वो कस्टोडियन ऑफ द असेंबली होता है जो डिस्ट्रिक्ट की उसमें मैंने जो है वो जो फंड्स था वो रिलीज करने से इनकार कर दिया था, और उसमें आपके इल्म में होगा कि बहुत सारा लंबा चौड़ा झगड़ा भी हुआ था, लेकिन अल्हम्दुलिल्लाह मेरा जमीर ने गवारा नहीं किया कि पाकिस्तान अवाम के पैसे जो है वो अल्लाह तल्लो में, और इसी तरह 2000 चूंकि नेशनल असेंबली एक बहुत बड़ा फोरम है जिसमें पाकिस्तान की तमाम आवाजें इकट्ठी होती है, लेकिन बदकिस्मती से پارلیمنٹ کو وہ کردار ادا کرنے سے آج تک روکا جاتا رہا ہے اور روکا جا رہا ہے, اور کانسٹیٹیوشن آف پاکستان کے مطابق ہم وہ کردار ادا نہیں کر سکتے, بلکہ اب تو ربڑ سٹیمپ بن چکی ہیں چیزیں کہ آپ کے سامنے ایک چیز رکھی جاتی ہے اور آپ ہم آواز ہو کہ یا تو نو میں کرتے ہیں یا یس میں کرتے ہیں. ایک ڈبیٹنگ کلب ہے, اس میں آپ اپنا ان پٹس نہیں دے سکتے کہ پاکستان کے لیے کیا بہتر ہے اور کیا بہتر نہیں ہے. اب تو میں سمجھتا ہوں اللہ معاف کرے کہ وہ اس کی کارکردگی کے اوپر تو ایک بہت بڑا اب تو سوال ہو گیا ہے کہ کانسٹیٹیوشن آف پاکستان بیسیکلی تو اس وقت ورکنگ میں نہیں ہے, ورک کر ہی نہیں رہا. تو اس ماحول میں آپ کی آواز جو ہے وہ کیا آواز ہوگی, یا اداروں کی کارکردگی جہاں آپ نے ان کو اکاؤنٹیبل کرنا تھا پارلیمنٹ کے اندر بہت سارے, مطلب جس میں گورنمنٹ کو آپ نے آنسریبل کرنا ہوتا ہے, کوشچن آرز ہوتے ہیں, اب وہاں پہ کیا ہو رہا ہے؟ وہاں پہ تو اب کچھ بھی نہیں ہو رہا سوائے آپ وہاں باتیں ادھر سے آ رہی ہیں اور ادھر جو ہے وہ ڈنڈے کے زور پہ ان کو دبایا جا رہا ہے, تو وہ تو کچھ نہیں ہو رہا, آپ خود دیکھ رہی.
بالکل آپ نے صحیح فرمایا. میں سر آپ سے پوچھنا چاہ رہی تھی کہ 2013 سے لے کے جب آپ الیکشن میں ہوئے پاکستان, یعنی 2013 میں تو پاکستان تحریک انصاف کی سیٹیں بہت کم تھیں, سو آپ اس وقت بھی اتنے ہر دل عزیز تھے کہ 2013 میں جب آپ آئے اور آپ نے 1,26,000 کے قریب ووٹ حاصل کیے اور حمیرہ حیات خان کو آپ نے ڈیفیٹ کیا تھا, 1,26,000 گڈ نمبر آف ووٹس, تو تبھی آپ پاکستان تحریک انصاف کی طرف سے ہی اپوائنٹ ہوئے تھے, یعنی الیکشن کنٹیسٹ کیا تھا.
الحمدللہ میں جو میری سب سے پہلی جو پارٹی ہی میری پاکستان تحریک انصاف ہے اور انشاءاللہ آخری پارٹی میری,
اللہ تعالیٰ آپ کو زندگی عطا فرمائے. کیونکہ میری ریزرویشن یہ تھی کیونکہ پاکستان میں بہت سارے, آئی ایم سو سوری مائٹ بی ناٹ اپروپریٹ ورڈ, یعنی پیپل دے چینج دیئر یو نو پوزیشن اور پارٹیز, اٹس ویری کامن ان پاکستان, دے ڈونٹ ہیو اینی کریڈیبلٹی, ایک پارٹی سے دوسری پارٹی کی طرف جاتے تھے. میری ریزرویشن تھی کہ 2013 میں جب آپ آئے تھے تو اٹس اوکے. سو
میم اصل میں بات یہ ہے نا کہ اس کی وجہ یہ ہوتی ہے نا کہ پولیٹیکل ویل اور پولیٹیکل جو وزڈم ہوتی ہے نا وہ بدقسمتی سے پنپ نہیں پائی, اور اس کا یہ ہے کہ مفادات, کبھی آپ نے دیکھا کہ کچھ پرندے اڑ کے ادھر چلے جاتے ہیں, کچھ پرندے اڑ کے پھر واپس ادھر چلے آتے ہیں, وہ ادھر کچھ دن دانا چپتے ہیں, فصلی بٹیرے آپ ان کو نام لے لیں, لیکن اب ان کی پالیٹکس بھی دم توڑ رہی ہے, تھوڑے دن ہیں. میرے خیال میں اب پاکستان میں ایک خاموش انقلاب آ چکا ہے میرے خیال میں, تو اس کے لیے اگر جس دن فری اینڈ فیئر الیکشن ہوئے تو یقیناً یہ پاکستان میں ایک بہت بڑا خاموش انقلاب ہوگا اور دنیا جو وہ دیکھے گی, اور پھر جب پارلیمنٹ کو سورنٹی ملے گی تو پھر وہ اپنا وہ کردار بھی ادا کرے گی جو اس کو, جو اوپینین جو ہے لوگوں کی اوپینین ہے, وہ لوگوں کے مسائل ہیں اس پہ بھی پھر توجہ.
انشاءاللہ ہم سب, میرا ایک بڑا کنسرن ہے, ظاہر ہے جب ہم کہتے ہیں کہ پاکستان میں الیکشنز میں اور اس میں کوئی ٹیمپرنگ ہوئی, اس میں کوئی مبالغہ نہیں ہے, کوئی غلط بات نہیں ہے, اس کے بعد جتنی پابندیاں لگی ہیں یقیناً وہ آواز کو دبانے کا ایک طریقہ کار تھا, یہ میں نے اپنی آنکھوں سے دیکھا ہوا ہے. ضیاء الحق صاحب کے دور میں اخباروں میں جگہیں خالی آ جایا کرتی تھی جس میں اگلے دن اخبار کو دیکھ کے پتہ لگتا تھا کہ یہاں سینسر ہوا. اس وقت بھی اگر آپ دیکھیں تو پاکستان تحریک انصاف, پاکستان کی جو آپ کی پولیٹیکل پارٹیز ہیں, کینیڈا میں جب میں بیٹھی ہوں نا تو فوراً جو انٹروینشن ہے اس کو سختی سے ناپسند کیا جاتا ہے اور بالکل فوراً انٹروینشن الاؤ نہیں کی جاتی, جس میں ابھی ریسنٹلی ہمارے کینیڈا کے الیکشن ہونے کے ہیں, ایک ممبر پارلیمنٹ انہوں نے الٹیمیٹلی ہی ریزائنڈ اور اس طرح کے واقعات ہوئے. مگر پاکستان کی اگر آپ بات کرتے ہیں, پاکستان کی جب گورنمنٹ گئی عمران خان صاحب کی تو ہم نے کہا جی بیرونی مداخلت سے گورنمنٹ چینج ہو گئی, اس کے بعد اب جو کچھ ہو رہا ہے, اب بھی مجھے لگتا ہے باہر سے ہمارا میڈیا جتنا بیٹھا ہے, میں وی آر ناٹ وی لاگرز, اٹس اے فریکوینسی جس کے اوپر میں ریڈیو پروگرام پہ پروگرام کر رہی ہوں, دس پروگرام از گوئنگ آن ایئر for our audience. It is going on the television for our viewers. So we are not, yes, later on this program will go on YouTube. So we are licensed, so we have to fulfill all those responsibilities jisme hum us mulk ke qawaneen ko ya un qawaneen ko hum cross nahi kar sakte. To ab jab Imran Khan sahab ki government aayi tab to ji amreeki hukumat ne mudakhalat kar di thi, magar Imran Khan ki hukumat ke jaane ke baad jo bairoon mulk log baithe mein hain unhone vlogs karke mujhe lagta hai party ke andar aapas mein itne jhagde khade kar diye hain ki har aadmi jo party ke andar hai jo fasli bate rahe the wo to shuru mein hi ud gaye, magar even jo log Imran Khan sahab ne apne haath se pick and choose kiye hue the wo bhi dasto gireban hain. Aur it's because of the un logon ke wo jo assume karke apne vlogs mein unko defame kar dete hain, तो कोई क्रेडिबिलिटी नहीं रही, किस पे यकीन करें और किस पे न करें.
आपने ना दो तीन सवाल किए, मैं तो उसका
प्लीज गो अहेड.
ठीक है, सबसे पहले तो देखें इस पाकिस्तान के अंदर पाकिस्तान से बाहर हमारे जो हमारे बहन भाई बैठे हैं उनके दिल धड़कते हैं. जैसे ये हाथ है ना, दोनों जब बजते हैं तो ताली इसको कहते हैं. तो हम कहें कि जी बाहर जो लोग बैठे हैं, जो पाकिस्तान के अंदर बैठे हैं, तो वो दोनों यकजान हैं, एक जिस्म का हिस्सा है. तो वो भी उतना दर्द फील करते हैं. वो जब बाहर की दुनिया को देखते हैं कि कितनी सॉवरेंटी है, वो अपने पार्लियामेंट को, उनकी फॉरेन पॉलिसी को, उनके डिफेंस को, उनकी इकोनॉमी को फौरन देखते हैं. जब पाकिस्तान के हालात देखते हैं तो उनका दिल दुखता है. हम हमेशा से बदकिस्मती रही है कि हमें डिक्टेशन दी जाती रही है. उसकी वजह है कि हमने करप्ट पॉलिटिशियन को इलेक्ट किया, सिलेक्ट किया. हमारी बारी, आपकी बारी के नजरिए के तहत ये पार्टी चलती रही. थोड़े से मे भी एक आध बार कोई किसी ने आंखें दिखाने की मेरे ख्याल में तो कोशिश कभी किसी ने नहीं की. तो कि हम अपनी मर्जी की फॉरेन पॉलिसी, फिर खान साहब ने देखो जब अपनी फॉरेन पॉलिसी बनाने की कोशिश की, एक आजाद मईशत की बात की, तो उन्होंने भी मतलब वो हटा दिया गया कि ये हमारे काम का नहीं है, यही कहा गया. और फॉरेन जो है वो साइफर आया और उसके नतीजे में आपने देखा कि जो कुछ पाकिस्तान के अंदर फिर हुआ वो आप देख रहे हैं अभी तक भी. बात ये है कि आपने एक बात की कि मैं उसको तशबीह ऐसे दूंगा क्योंकि पाकिस्तान तहरीक इंसाफ एक लार्जेस्ट पार्टी है आउटसाइड पाकिस्तान एंड विद इन पाकिस्तान. ठीक है, अल्लाह ताला ने 1400 साल पहले जब जहूर इस्लाम जहां पे आया, इस्लाम का जहूर हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम ने पूरी दुनिया को तबलीग इस्लाम के लिए बुलाया, तो आखिरी खुतबा आप सल्लल्लाहु अलैहि वसल्लम ने दिया कि आज दीन मुकम्मल है. तो देखिये उसके बाद फितने भी आए, लेकिन सच्चाई जो है वो कभी न छुपी है न छुपेगी. मैं गलत तो नहीं कह रहा,
बिल्कुल.
इसी तरह पाकिस्तान तहरीक इंसाफ जो है, जो इमरान खान का नजरिया है, उसके साथ कोई अगर खड़ा होगा तो उसकी पॉलिटिक्स चलेगी. क्योंकि अब जो है वो बारीक जो वारदातें कभी डाला किया जाती थी ना, अब वो लोग भी बहुत समझदार हो गए हैं. और जो बारीक वारदातें डालते हैं ना, आप याद रखें वो एक दिन दो दिन उनका यूट्यूब चलता है या वी डॉग चलता है, आप देखोगे उसके बाद उसको सुनता भी कोई नहीं है. आप देख लें.
मगर सर लोग, मैं बिल्कुल बाहर बैठ के मैं इतना कहती हूँ कि पाकिस्तानी लोग इतने फ्रस्ट्रेटेड हैं. मुझे नहीं समझ आती इदारे क्यों इस बात को अंडरस्टैंड नहीं कर रहे. मगर पाकिस्तानी लोग जब फ्रस्ट्रेटेड हैं तो क्योंकि वो फ्रस्ट्रेशन के बीच में फेक न्यूज के ऊपर यकीन भी करते हैं, और बैरून मुल्क से रहते हुए मेरा ख्याल है वो बाज फेक न्यूज जो पीटीआई को हर्ट भी कर रही है, डेफिनेटली हर्ट कर रही है. अभी रिसेंटली सर इमरान खान साहब के बहुत करीबी जो फॉरेन کانٹریبیوٹرز جو عمران خان کے لیے نہیں شوکت خانم کے لیے اور ان کی تمام اچھی کازز میں بہت ہمیشہ سے کانٹریبیوٹ کرتے رہے ہیں. انہوں نے ایک کوشش کی کہ ڈیڈ لاک ختم کیا جائے. اور عمران خان صاحب کا جناب اعظم سواتی صاحب کے حوالے سے بیان بھی آیا کہ اعظم سواتی صاحب نے کہا کہ خان صاحب نے ہمیں خود کہا ہے کہ آپ باقی لوگ ملتے ہیں, آپ اسٹیبلشمنٹ کے ساتھ اپنے روابط کو قائم کریں. یہ جس میں انوالو تھے ایفرٹ جس میں خان صاحب نے خود کہا یا کہ ڈیڈ لاک کو ختم کیا جائے, جس میں تنویر احمد صاحب, پی ٹی آئی یو ایس اے کے سینئر لیڈر عاطف خان, سردار عبدالسمی, ڈاکٹر عثمان ملک, ڈاکٹر سائرہ بلال, ڈاکٹر محمد منیر صاحب تشریف لے کے گئے پاکستان میں. اب یہاں پر متفرق خبریں آئیں. پہلی بات تو یہ کہ کہنے والوں نے کہا کہ انہوں نے جا کے صرف اسٹیبلشمنٹ سے ملاقات کی, دے ڈڈ ناٹ پروبیبلی نیڈ اینی تھنگ, مگر اشرافیہ سے اور اعلیٰ جو آپ کی لیڈ پاورز ہیں ان سے ملنے کے بعد معاملہ جو ہے انہوں نے پنکچر کر دیا عمران خان صاحب کی کاز کو اور ان کی جو بھی ایفرٹس ہیں ان کو, جس میں عاطف صاحب جو ہیں ان کو بہت نشانہ بنایا جا رہا ہے. ایک طرف کہا جاتا ہے کہ ان کی عمران خان صاحب سے ملاقات نہیں ہوئی. آپ نے فرام دا ڈے ون یو آر ود دا پی ٹی آئی, میں آپ سے پوچھنا چاہتی ہوں کیا یہ وفد جو پاکستان گیا تھا انہوں نے اسٹیبلشمنٹ سے ملاقات کی, کیا ان کی عمران خان صاحب سے بھی ملاقات ہوئی کہ نہیں ہوئی؟ کیونکہ پاکستان کے میڈیا نے یہ رپورٹ کیا ہے کہ ان لوگوں کی خان صاحب سے بھی اڈیالہ جیل میں ملاقات ہوئی. آپ بتا دیجئے.
پہلی بات تو یہ ہے کہ پاکستان تحریک انصاف نے کبھی بھی کسی سطح پہ بھی مذاکرات سے انکار نہیں کیا.
جی سر,
اس میں تھوڑی سی میں وضاحت کر دوں. ایک ہوتے ہیں مذاکرات, ایک ہوتا ہے این آر او. پاکستان تحریک انصاف مذاکرات کرنا چاہے گی اور کرے گی. کس بیس پہ ہم کیوں کہتے ہیں کہ پاکستان تحریک انصاف مذاکرات چاہے گی؟ کیونکہ ہم سمجھتے ہیں کہ پاکستان میں آج بلوچستان کے اندر, آج کے پی کے اندر, آج آپ کے جی بی کے اندر, آج اے جے کے اندر, انٹیریئر سندھ کے اندر اور ایون پنجاب کے اندر انریسٹ ہے. لا اینڈ آرڈر کی سچویشن بہتر نہیں ہے. اکانومی آپ کی بیٹھ چکی ہے. آپ کا آپ دیکھیں اسٹاک ایکسچینج جو ہے وہ, مطلب یہ تو کہتے ہیں اسٹاک ایکسچینج تو نہیں ہے, مہنگائی کی شرح کتنی بڑھ چکی ہے. تو عام آدمی آپ کی انڈسٹری بیٹھ گئی ہے. آپ کی مطلب کون سی انڈسٹری ہے, کون سا ایسا سیکٹر ہے جس میں آپ کہیں کہ بہت اچھا جا رہا ہے؟ سبھی مطلب گراؤنڈ ٹو ارتھ ہو چکے ہیں سارے. تو ہم اس بنیاد پہ کہتے ہیں کہ ہم مذاکرات کریں گے کہ پاکستان تحریک انصاف ریسٹوریشن آف کانسٹیٹیوشن, ریسٹوریشن آف جو ڈیموکریسی اور جو ہے یہ پاکستان کے اندر اس وقت جو ماحول بنا ہوا ہے اس کی بحالی کے لیے اور پولیٹیکل استحکام کے لیے ہم چاہتے ہیں کہ مذاکرات ہم کریں گے. لیکن اگر سنجیدہ نوعیت کے ہوتے ہیں تو ہم ہر سطح پہ کریں گے. اس میں کوئی مذاکرہ نہیں ہے کیونکہ ہم
پوری بات نہیں
چاہتے.
بالکل صحیح,
ہم این آر او نہیں چاہتے. آپ نے جس وقت کی بات کی, میں بھی کیونکہ اس کو پاکستان تحریک انصاف یا عمران خان نے ابھی تک نہیں کہا کہ مجھ سے کوئی ملا ہے نہیں ملا یا کس بنیاد پہ کوئی بیان جاری. ابھی تک خان صاحب کے نہ ٹویٹر ہینڈل سے, نہ پاکستان تحریک انصاف کے ٹویٹر ہینڈل سے, یا ان کے فیس بک پیج سے, یا ان کے کسی سپوکس مین نے اس کی تصدیق یا تردید کی ہے. تو اس پہ میں سمجھتا ہوں کہ میرا کمنٹ کرنا کہ میں کہوں جی کہ ملے ہیں اور مطلب
You are very wise man. کیونکہ ہوتا یہ ہے کہ اگر ہر آدمی اگر اپنا موقف بیان کرنا شروع کر دے تو وہ پارٹی کے ایجنڈے کو ڈیفینیٹلی وہ چیزیں ہرٹ ضرور کرتی ہیں. ریسنٹلی بیرون ملک جو پاکستانی ہیں ان کی ایفرٹ تھی اور ریپبلکنز ڈیموکریٹس پاکستان ٹریول کیے, آرمی چیف سے ملاقات ہوئی, آئی ایس پی آر نے بڑا زبردست اس کے بارے میں بیانیاں بھی دیا, مگر کہا جاتا ہے کہ عمران خان صاحب سے اس کی ملاقات نہیں ہونے دی گئی. اور اگر آپ نے جیسے این آر او کی بات کی, اگر عمران خان صاحب این آر او لینا ہوتا تو وہ بہت سے لوگوں نے ان پہ الزام لگایا تھا کہ وہ جی پتہ نہیں کیا کیا کرتے ہیں تو وہ تو ایک دن بھی جیل نہیں کاٹ سکیں گے. ہی از ان دا جیل فار مور آلموسٹ ٹو ایئرز کا عرصہ گزر گیا ہے تو انہوں نے کمپرومائز ابھی تک نہیں کیا. تو کیا وجہ ہے کہ یہ جو وفد گیا تھا ایون جو فارنرز کا ریپبلکنز کا کانگریس مین کا جو وفد گیا تھا کیا اس کی ملاقات عمران خان صاحب سے ہوئی اور کیا عمران خان صاحب نے ہیومن رائٹس کے بارے میں یا جو ان کے تحفظات ہیں ان کے بارے میں ان کو آگاہ کیا تاکہ بیرون ملک رہنے والے پاکستانی یہ باتیں ان تک کنوے کرتے ہیں. فرسٹ ہینڈ انفارمیشن عمران خان صاحب سے ان اس ڈیلیگیشن تک کچھ پہنچی؟
سب سے پہلے تو اس وقت کے بارے میں ان کی جو میں بات کرنا چاہوں گا کہ آپ کو بھی پتہ ہے کہ وہ گورنمنٹ کا حصہ نہیں, وہ اپوزیشن پارٹی سے تعلق رکھتے ہیں, بلکہ ان کا جو ہیڈ کر ہے جس کو وہ کہتے ہیں کہ جی پاکستانیوں کو وہ کانسٹیچوئنسی سے بنتا ہے, وہ اکثر ٹرمپ کے اگینسٹ جو ہے وہ چلتا ہے اور ٹرمپ کے اگینسٹ ہی وہ بیانات دیتا ہے. اس نے ایک میں نے ایک ٹویٹ دیکھی تھی کہ میں اڈیالہ جیل میں گیا, خان صاحب سے ملا میں نے کسی ایک اس وقت کے اندر جیک ولسن. اچھا اس پہ خان صاحب کی طرف سے اس کے اوپر کوئی پازیٹو اور نیگیٹو کوئی تبصرہ نہیں آیا, نہ جس نے ملاقات کی ہے وہ بھی اس کے اوپر اس سے زیادہ کچھ نہیں کہہ پایا کہ میں نے کیا خان صاحب سے بات چیت کی ہے اور کیا نہیں کی. اور دوسری بات یہ کہ آج پورے پاکستان میں نہیں پورے دنیا کو معلوم ہے کہ پاکستان کے اندر ہیومن رائٹس کے وائلیشن کس سطح پہ ہو رہی ہے. چار در چار دیواری کی جو پوزیشن ہے اور فارم 47 کی جو گورنمنٹ ہے جس طریقے کے ساتھ بچوں کے اوپر عورتوں کے اوپر بوڑھوں کے اوپر تشدد کر رہی ہے یا چادر اور چار دیواری کے کو پامال کیا جا رہا ہے وہ کسی سے ڈھکا چھپا نہیں ہے. انٹرنیشنل لیول پہ جو ہے ہیومن رائٹس کی جتنی بھی تنظیمیں ہیں آلریڈی اس کو رپورٹ بھی کر چکے ہیں, بہت بڑے بڑے چینلز جو ہیں دنیا کے انہوں نے بھی رپورٹ کیا, اس میں کوئی وہ دوسری رائے نہیں ہے. اب اس کے اوپر ایون پاکستان تحریک انصاف کے وفد سے ملاقات بھی کی گئی تھی, لیکن اس کے اندر آپ نے سنا ہوگا کہ جو وفد کے اندر جو ملاقات کرنے والے تھے انہوں نے کہا تھا کہ ہم نے وہاں پہ گئے, بہت سارے پارلیمنٹرین اور پارٹی سے بھی بیٹھے تھے, بات چیت ہوئی. لیکن آپ بھی سمجھیں کہ کوئی یہ اتنی بڑی طاقت کا یہ ڈیلیگیشن نہیں تھا جس کو آپ گیم چینجر کے طور پہ لیں. آپ بھی سمجھتی ہیں آپ کو انٹرنیشنل کمیونٹی سے آپ کا تعلق ہے, پاکستانی ہے, میرے لیے فخر کی بات ہے. آپ کو آپ پڑوسی آپ ان کے بیٹھے ہیں اور آپ کو پتا ہے کہ یہ جو وقت تھا یہ ان کا رول جو ہے ٹرمپ ایڈمنسٹریشن کے اندر کتنا ہے.
صحیح, نہیں آپ بالکل صحیح کہہ رہے ہیں. اور امریکہ اس وقت اپنے کرائسس میں سے گزر رہا ہے جس میں ٹرمپ انتظامیہ کو بہت سارے مقدمات کا بھی سامنا ہے, امیگریشن کے بہت سارے مسائل وہاں پہ چل رہے ہیں, ان کی اپنی کیبنٹ کے لوگ بلکہ بعض ریپبلکنز بھی ان کے اگینسٹ بھی چل رہے ہیں. تو دیر آر سو مینی تھنگز گوئنگ آن. مگر بیرون ملک رہنے والے پاکستانی بعض اوقات ایسی چیز شیئر کرتے ہیں جو حقائق پر نہیں ہوتی. مجھے پتا آپ جو لوگ پی ٹی آئی کے لوگ سننے اور دیکھنے والے ہیں آپ کو میری بات مناسب نہیں لگے گی, مگر آپ فیکٹ چیک ضرور کیجئے گا. میں نے کل کی ڈیبیٹ کو بھی جب آج کور کرنا ہے تو اس میں یہاں کے لیڈرز بھی اگر کوئی ایسی بات کرتے ہیں جو ابہام پیدا کر رہی ہے اور اس کے فیکٹ چیک کرنا ہماری ریسپانسبلٹی ہے. سر پاکستان میں آپ نے ہر لیول کے اوپر کام کیا اور آپ کو پتہ ہی ہے کہ غیر سیاسی قوتوں کی انٹروینشن کتنی ہے. اگر ہم ٹوٹل 76 کو ایئرز کو کرتے ہیں تو غیر سرکاری قوتوں کے پاس جو وقت رہا وہ نسبتاً زیادہ رہا. باہر کے طور پر اگر دیکھا جائے تو آپ کو گروتھ ان دنوں میں زیادہ نظر آتی ہے. بہت سے لوگ جو ان چیزوں کو سپورٹ کرتے ہیں وہ کہتے ہیں کہ جب جب غیر نان پولیٹیکل لوگوں نے حکومت کی, یعنی پرویز مشرف ہو گئے, چاہے وہ ضیاء الحق ہو گئے یا جس نے بھی جو حکومت کی, اس دوران میں پاکستان کی کرنسی مستحکم تھی, مگر جب پولیٹیکل دور آیا تو پاکستان کی کرنسی جو تھی وہ غیر مستحکم ہوئی. اس کے بارے میں کچھ فرمائیں گے؟
دیکھیں اس پہ آپ اگر غور کریں نا, جب بھی الیکٹڈ گورنمنٹ آئی اور اس نے پوری ول اور وش سے کام کیا نا, اس میں آپ کو گروتھ بھی نظر آئے گی, اس میں آپ کو جی ڈی پی گروتھ بھی نظر آئے گی, معیشت بہتر بھی نظر آئے گی. لیکن یہ ایک تاثر بنانے کی ہمیشہ کوشش کی گئی ہے کہ جی جو غیر جمہوری قوتیں ہیں وہ بہت اچھا کام کرتی ہیں. بدقسمتی سے ایسا نہیں ہے. اگر ہوتا تو دیکھیں پاکستان آج کیوں کرائسس میں ہے. پاکستان آج اکنامک کرائسس میں ہے, آج الیکٹرک سٹی کے مسائل ہیں, آپ کا فسکل ڈیفیسٹ آپ دیکھ لیں, اس کے علاوہ آپ بجلی کے بڑھتے ہوئے جو ہے سرکولر کو ڈیٹ کو دیکھ لیں, اسی طرح آپ ایون آج گیس کا جو ڈیٹ ہے وہ کتنا بڑھ چکا ہے, ایون آپ شارٹ فال ہے اپنا اس کا پانی کا, یہ تو آپ دیکھو 43% جو ہے اس سال اگر بارشیں کم ہوئی ہیں اس کا پورے پاکستان کے لوگ جو ہے وہ کرائسس میں آ رہے ہیں کہ پاکستان خشک سالی کی طرف بڑھ رہا ہے. تو انہوں نے کیا ڈیلیور کیا ہے پھر حکومتیں تو ان کے پاس طاقت بھی, ہاں ایک چیز ان کے دور چونکہ ڈنڈا ہاتھ میں ہوتا ہے اور ڈنڈے سے آپ اپنے جو ہے آواز دوسروں کی آواز کو دبا کے رکھتے ہیں اور سوشل میڈیا مینجمنٹ آپ کہہ لیں یا اور سوشل کانٹیکٹ کے اوپر جو ہے وہ آپ ایک چیزوں کو مینوپولیشن کرتے ہیں, ادروائز اس کے جو آفٹر فال جب بھی وہ گرتی ہے گورنمنٹ جو ان الیکٹڈ ہو یا ان الیکٹڈ طریقے کے ساتھ چلائی جاتی ہے تو اس کے جو اثرات ہیں اس کے جو نیگیٹیوٹی ہے وہ جب سامنے آتی ہے تو آپ کہتے ہیں کہ یہ تو ہمارے ساتھ جو بہت بڑا مس ہیپ ہو گیا.
ٹھیک سر, میں نے جب سے میں زندگی میں بہت زیادہ پولیٹیکل چیزوں کو کور تو نہیں زندگی میں, کبھی سیریس ہی نہیں لیا تھا, مگر جب میں دیکھتی ہوں تو جب بھی کوئی گورنمنٹ آئی, چاہے اس سے پہلے مقابلہ صرف دو سیاسی پارٹیوں کا تھا وچ واز پیپلز پارٹی اینڈ مسلم لیگ, نہ پیپلز پارٹی والوں نے مسلم لیگ کو حکومت کرنے دی نہ مسلم لیگ والوں نے پیپلز پارٹی کو حکومت کرنے دی. تین تین ساڑھے تین تین سال کا دورانیہ تھا, اس میں سب سے زیادہ نقصان پیپلز پارٹی کا ہوا جس میں ذوالفقار علی بھٹو صاحب جاتے رہے, جس میں محترمہ بے نظیر بھٹو صاحب نے جان دی اور اس خاندان نے تو ٹھیک ٹھاک قیمت چکائی, ویئر ایز مسلم لیگ نون جو ہے انہوں نے اس طرح کی قیمت تو نہیں چکائی مگر ان کی بھی حکومت کا دورانیہ تین تین ساڑھے تین تین سال رہا اور یہ دست و گریبان تھے ایک دوسرے کے. انفارچونیٹلی اب جب پی ڈی ایم ون بنی اور یہ جب الیکشن ہونے کے بعد اب یہ کسی حد تک اکٹھے مل کے حکومت کر رہے ہیں, کیا بات ہے کہ عام طور پہ بھی ملک کی بہتری اور فلاح کے لیے پولیٹیکل پارٹیاں اکٹھی ہو کے کام نہیں کر سکتی. یو کین بی اے پارٹ اینڈ پارسل, کوئی بھی یہ نہیں کہہ سکتا کہ میں دوسری پارٹی سے, میں صرف عسکری پارٹی سے بات کروں گا, میں پولیٹیکل پارٹی سے بات نہیں کروں گا بیکاز دے آر چور. میرا بھائی اگر چور ہے تو آئی ہیو ٹو لیو ود دیٹ سر.
دیکھیں آپ اگر عمران خان کی پالیٹکس کو دیکھ لیں اور ان کی پالیٹکس کو دیکھ لیں تو یہ ہمیشہ چور دروازے سے آتے رہی ہیں اور ہمیشہ وہ شورش کشمیری صاحب کا بڑا ایک مشہور فکرہ ہے کہ پاکستان مسلم لیگ ایسی جماعت ہے جو ہمیشہ چور دروازے سے داخل ہوتی ہے اور دلہن بن کر نکلتی ہے. مجھے مطلب کشمیری صاحب شورش کشمیری
جی تھی,
مطلب شورش میرے خیال کشمیری تھی ہاں, تو یہ پوزیشن ہے. اور جب ان کی جو پالیٹکس ہے آپ آج بھی اٹھا کے دیکھ لیں, ذوالفقار علی بھٹو سے لے کے ان کی پالیٹکس تھوڑی ڈفرینٹ تھی لیکن باقی اگر آپ دیکھ لیں تو مفادات کے اوپر ہی پالیٹکس چلی ہے نا, کبھی تمہاری باری کبھی ہماری باری. ایون آپ چارٹر آف ڈیموکریسی انہوں نے جو کیا تھا آپ کو یاد ہو لنڈن کے اندر, اس کے اوپر یہ کتنے کھڑے رہے تھے, کچھ بھی نہیں. جب مفادات ان کے باہر نکل کے وہ گالیاں دیتے ہیں اور اندر بیٹھ کے جو ہے ایک دوسرے کے ساتھ جو ہے وہ شیر و شکر ہوتے ہیں اور پھر وہی للے تللے. آج بھی دیکھ لیں کون سا کسی کو سزا ہوئی ہے, کچھ دن انہوں نے جیل میں کاٹی پھر چند دن کے بعد انہوں نے گورنمنٹ سال دو سال تین سال کی, پھر انہوں نے ان کو پکڑا, انہوں نے سال ڈیڑھ سال ان کو دیے, کسی سے کوئی پیسہ کوئی حاصل وصول بھی ہوا ہے نہیں, بلکہ ان کے کاروبار آج دنیا کے اندر آج بھی یہ مضبوط ترین جو ہے, ان کی معیشت تو بہت مضبوط ہے. پاکستان کی اکانومی, پاکستان کی عوام کی اکانومی آج ہمارے کسان دیکھ لیں, آج ہمارے نوجوان دیکھ لیں, آج ہمارے غریب جو ہے وہ دہاڑی دار دیکھ لیں, وہ مشکل میں ہے نا. ان کی اولادوں کے پاس تو میں سمجھتا ہوں آپ تو وہ کیا کہتے ہیں یہ چاند پہ بھی ویلا بنانا چاہیں تو ان کے پاس اتنے پیسے ہیں, آپ ان کے کیا کہنے ہیں.
بہت شکریہ. ایک رفٹ آ رہی ہے اب, یہ پی ڈی ایم ٹو کی ایک رفٹ آ رہی ہے پانی کی تقسیم کے مسئلے سے, جس میں آج جناب بلاول بھٹو صاحب نے بہت بڑا بیان دے دیا ہے. انہوں نے کہا پانی یا تو وہ اس کے اوپر یقیناً حکومت کو گرا دیں گے, انہوں نے کہا پانی کی تقسیم کا مسئلہ وفاق کو خطرے میں ڈال سکتا ہے, اور ہم اگر وفاقی حکومت فوری طور پر کینال منصوبہ واپس نہیں لے گی تو ہم پیچھے ہٹ جائیں گے. یہ لوگ پہلے بھی یہ کہتے ہیں کہ ہم نے پوزیشنز کوئی نہیں لی, ہم تو صرف سپورٹ کر رہے ہیں کہ ملک چلتا رہے. مجھے لگتا ہے کہ پاکستان کا جتنے پولیٹیشنز ہیں انہوں نے اپنے ذاتی مفادات کے لیے کام کرتے ہوئے عوام کے حق کے اوپر ڈاکہ ڈالا ضرور ہے. اس میں جناب عمران خان صاحب کی رانگ چوائس میں, جو جیسے میں آپ کا میرے سے متفق ہونا ضروری نہیں, جناب فواد صاحب کو لے آئے, دیر آر سو مینی پیپل, جناب سرور صاحب کا میں بار بار ذکر کرتی ہوں, ان کو وہ لے کے آئے, جناب جہانگیر ترین صاحب اپنے پیسے سے جہاز چلایا کرتے ہوتے تھے بیکاز ہی نیڈیڈ سم بینیفٹ آؤٹ آف اٹ, آپ کے علیم صاحب کا ذکر کر لیں, ان کو وہ زمینوں کی ضرورت تھی تو وہ اگر لوگوں کے کروڑ کروڑ روپیہ کھانا لگا کے ان کے مہمانوں کو اور جو وہ لوگ آتے تھے تو ڈیفینیٹلی ہی واز لوکنگ سم بینیفٹ آؤٹ آف اٹ. عمران خان صاحب کی کیا ویژن نہیں تھی یا شخصیت شناسی ان کی صحیح نہیں تھی کہ ہی ڈڈ ناٹ سی کہ واٹ از دیئر ان, یعنی ان کا انٹرسٹ کیا ہے جو وہ پی ٹی آئی کے ساتھ چل رہے ہیں.
سب سے پہلے تو بلاول صاحب پرانی تنخواہ پہ کام کریں گے, آپ کے بھی علم ہے کہ 6 نہروں کی جو اپروول ہے وہ خود زرداری صاحب نے دی ہے, اور گڑی شاہو میں چونکہ انہوں نے تقریر کرنی تھی اور قوم کو بتانا تھا کہ ہم 6 نہروں کی جو ہے وہ اپروول ہم دی ہے نہیں دی, تو اس میں بیماری میں وہ اللہ تعالیٰ انہیں صحت یاب کرے,
آمین,
تو وہ بیمار ہو گئے. تو ابھی آپ کا یہ کہنا کہ یہ صرف بھڑکے ہیں لوگوں کو دکھانے کے لیے, یہ پرانی تنخواہ ہی پہ کام کریں گے, کچھ نہیں ہوگا, یہ وہی ہوگا جو آپ کے پاس اس وقت بھی آپ کو پتہ ہے, نہ دریاؤں میں پانی ہے نہ پتہ نہیں کیا ہوگا. لیکن یہ ہے کہ افسوسناک بات یہ ہے کہ میں سمجھتا ہوں کہ اگر کوئی اچھی کاز ہوتی تو یقیناً بہتر ہوتا, لیکن اگر لوگوں کے پیٹوں پہ حملہ کیا جائے, لوگوں کے پیٹ کاٹ دیے جائے, تو میں سمجھتا ہوں کہ لوگوں کے حقوق جو ہیں وہ کسانوں کے حقوق جو ہیں ان پہ ڈاکہ نہیں ڈلنا چاہیے, اور جو حق ہے جو سن تاس معاہدہ ہے جو آپ کا جو ایکارڈ ہے صوبوں کا اس کے مطابق جو ہے ہر ایریا کو اپنے حصے کا پانی ملنا چاہیے. دوسری بات یہ ہے کہ جو عمران خان کے نظریے کے ساتھ کھڑا ہے وہ کھڑا ہے آج تک, جو عمران خان کے نظریے کے ساتھ نہیں کھڑا ہو سکا, اس نے اگر اپنے جو سیاست ہے وہ مفادات پہ رکھی ہے تو وہ تو آپ دیکھ لیں کہ وہ ایک لائن ڈرا ہے نا, کہ وہ کہتے ہیں نا ود آس اور اگینسٹ آس.
صحیح. اچھا ابھی آپ نے جو ہائی لائٹ کیا, میں اس کو ہائی لائٹ یہ دیکھتی ہوں کہ نہروں کا منصوبہ کے بارے میں بات کر رہے ہیں تو اس کو جناب زرداری صاحب پریزیڈنٹ آف پاکستان انہوں نے اناؤنس کیا ہے, تو بیٹا باپ کے اگینسٹ تو نہیں کھڑا ہو سکتا. دا بدقسمتی از کانفلکٹ آف انٹرسٹ ایک ہوا کرتا ہے پاکستان میں, باپ بیٹا بھائی بہن پھپھی ان کے پاس ایسے ادارے ہیں جو کہ کانفلکٹ پیدا کرتے ہیں, جو کہ حکومت میں ہیں کہ دے کین ہائیڈ تھنگز فرام پیپل اور اس میں کرپشن کے چانسز بہت سارے ہوتے ہیں. عمران خان صاحب, میں بھٹو صاحب کی بات کو یاد کرتی ہوں, جب ضیاء الحق تھے تو ضیاء الحق صاحب نے کہا تھا کہ یا دونوں میں سے ایک نہیں ہے, یا وہ نہیں ہے یا میں نہیں ہوں, ٹھیک ہے, اگر وہ نکلتے تو ضیاء الحق صاحب نے نہیں ہونا تھا, اور اگر ضیاء الحق صاحب کے پاس سب کچھ تھا تو پھر بھٹو صاحب نہیں رہے. بہت ساری اس کے بارے میں کہانیاں بھی ہیں کہ ٹارچر کیسے ان کو دیا گیا اور کس طرح سے ان کو مارا گیا, اور بھٹو صاحب نے کہیں کمپرومائز نہیں کیا. سیم عمران خان صاحب نے پچھلے اتنے عرصے سے کمپرومائز نہیں کیا, بٹ یقیناً وہ ادارے جو رول کر رہے ہیں ان کو خوف تو ہے کہ اگر عمران خان نے پروف کر دیا اور ثابت قدم رہے ہیں اتنے عرصے میں, این آر او بھی نہیں مانگا, صحبتیں بھی کاٹ لی ہیں, اچھا برا بھی سہ لیا ہے, تو اگر یہ باہر آئیں گے تو یہ تو پھر ان کے گلے میں گھنٹی باندھ دیں گے وچ دے ول نیور الاؤ. تو واٹ از دا اینڈ, आई डाउट इट वेरी मच के 76 साल से जो रूल कर रहे हैं वो इतनी आसानी से पिसपाई मान लेंगे।
देखिए, जंग इमरान खान जीत गए, कोई माने या ना माने,
सही
जो बयानिया है वो सिर्फ और सिर्फ एडी नंबर 804 का है और किसी का नहीं है। आप ग्रास रूट लेवल के ऊपर रेडी वाले से पूछेंगे, छाबड़े वाले से पूछेंगे, किसान से पूछेंगे, किसी से भी आप पूछ लें तो वो आपको एक ही बात बताएगा कि इमरान खान जंग जीत चुका है, चाहे वो जेल में बैठा है फिर भी जीत गया है। दूसरी साइड पे इमरान खान ने एक बड़ी खूबसूरत बात की है कि मैं इंतकाम की सियासत पे या मैं को बदले की आग में नहीं जल रहा, मैंने अल्लाह के लिए और पाकिस्तान की सॉवरेंटी के लिए और पाकिस्तान के मफाद के लिए मैं कभी भी जाती इंतकाम के लिए मैं ऐसे इकदाम नहीं करूंगा कि इस मुल्क को नुकसान हो। तो इससे बड़ी बात क्या कह सकते हैं खान साहब।
आपने बहुत प्यारी चीज की तरफ निशानदेही की, सॉवरेंटी ऑफ पाकिस्तान, बदले की सियासत का ना होना। मगर वो जो 2018 की, सर मेरी अगर आपको कोई बात बुरी लगे तो मैं उसके लिए मुआफी की ख्वाहिशदार हूं।
मैं बिफोर, मैंने देखा कि बड़ा मुझे भी मजा आ रहा है हालांकि बहुत देर हो गई
जी सर, मैं बिफोर टाइम आपसे माफी मांगती
हूं। आप में सियासी विजडम है और धीमे लहजे से आप वो जख्मों को उधेड़ भी रही है और पाकिस्तान की सियासत के बखिये भी उठे रहे हैं।
मैंने कहा मैं बिफोर टाइम आपसे माफी की ख्वाहिशगार हूँ। इमरान खान साहब ने जब उनका 2018 से लेके, यानी हमने वो टाइम वेस्ट किया, हमने वो टाइम वेस्ट किया क्योंकि अगर वो चाहते तो वो इस मुल्क में, आप मुझे बताइए, इससे पहले भी नवाज शरीफ साहब को नाअहल कराया किया गया था, वो जजों की तनख्वाहें, उन्होंने पैसा बना लिया, सबको पैसा मिल गया, मुल्क का पैसा लूज हुआ। ये जिस अरसे में इमरान खान साहब भी थे उनको भी चाहिए था कि वो पॉलिटिकल रिवेंज को तब भी ना रखते, भैंसें बेच दी, गायें बेच दी, उनको घर भेज देते, भाई आप भैंसों के बगैर नहीं रह सकते, ये भैंसे आप रख लें, हम बेहतरी कर सकते हैं। वो कहते हैं ना कि किसी को नीचा दिखाने में एनर्जी वेस्ट करने की बजाय आई मस्ट फोकस माई सेल्फ टू इम्प्रूव माई सेल्फ। तो इमरान खान साहब आज डू यू थिंक के इस के बाद वो बदले की सियासत में नहीं आएंगे? हालांकि मैंने 2018 के बाद जब गवर्नमेंट आई थी तो हम इसी चक्कर में ही पड़े रहे थे कि नवाज शरीफ साहब को कहां सजा देनी है का, हालांकि हमें तब भी पता था कि ये सारी सजाएं माफ हो जानी है। तो इसके बाद
आपको आपकी मालूमात के लिए के चाहे 2018 से 2023 का आप जमाना देख लें तो एक भी मुकदमा जो है इमरान खान ने नहीं बनाया। आप रिकॉर्ड उठा के देख लें,
एस्टेब्लिशमेंट ने बनाया,
अपने मुकदमात थे ये, इनके अपने मुकदमात थे जो ये एक दूसरे के ऊपर बनाते रहे, इनके चाहे बेनामी अकाउंट्स थे, चाहे वो मकसूद चपड़ासी हो, चाहे वो गोलगप्पे वाले हो, चाहे जो भी हो, आपके सामने जब बेनामी जायदादें थी तो इमरान खान ने तो उनकी उस वक्त तफ्तीश नहीं की थी बल्कि इससे पहले की इन्वेस्टिगेशन हुई पड़ी थी और मेच्योर केस थे जो इन्होंने एक दूसरे के खिलाफ बनाए थे, तो उसमें कोई मतलब कोई फेक भी नहीं थे। तो इमरान खान ने तो नहीं बनाए थे ना, इन्होंने खुद कहा था कि
आप उसी साइड पर मुझे ले आए। जी सर, आप मुझे उसी साइड,
इन्होंने खुद कहा था, आपको याद होगा, एक ये एक दूसरे को वो एक बड़ा चोर कहता था, वो कहता था कि आप अंग्रेजों के कुत्ते नहलाते हैं, दूसरा कहता था कि आप मिस्टर 10% है। कभी वो लड़काना की सड़कों पे एक दूसरे को घसीटते थे, वो उनको लाहौर की सड़कों पे और मीनारे पाकिस्तान पे घसीटा घसाटी चल रही थी। हमने तो घसीटा घसाटी नहीं की, ये एक दूसरे की घसीटा घसाटी कर रहे थे ना।
ठीक सर,
अब बात यह है कि पाकिस्तान देखे, पाकिस्तान में कोई राजा रंजीत सिंह की तो हुकूमत थी नहीं, गवर्नमेंट और आवाम के पैसे थे ना
जी सर।
तो इमरान खान के जाती एक्सचेकर से तो नहीं निकले थे।
ठीक सर,
आवाम के टैक्सों का पैसा था, गरीब आवाम, ये मैं समझता हूँ यतीमों मस्कीनों का पैसा था ना, जो जो ये मुल्क के जो आप देख लें कि आज भी बहुत सारे ऐसे इलाके हैं जहां आपको पीने का पानी नहीं है, साफ पीने का पानी नहीं है, आपको इंसाफ नहीं है, आपको दवाई के लिए, आपके लिए इलाज मुआलजे के लिए कुछ नहीं मिलता। تو آپ خود سوچیں کہ اس قوم کے غریب عوام کے پیسے کو لوٹا جائے تو کتنے ظلم کی بات ہے. کوئی امریکہ تو ہے نہیں, یا نیو یارک سٹی ہے نہیں, یا لندن جو آپ کا جو مین علاقہ ہے جہاں سے گاڑی گزرے بھی تو دن کا جو ہے شام کو جو ٹیکس کھڑا جو جمع ہوتا ہے وہ پاکستان کے تمام بجٹ سے زیادہ ہوتا ہے, وہ تو ہے نہیں. ہم تو کشکول لے کے پچھلے 74 سال سے ایک در سے در 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 بدر ہو رہے ہیں, کبھی ایک ڈالر کے لیے کبھی ایک ارب ڈالر کے لیے. جو پاکستان کے اپنے وسائل ہیں وہ لوٹ کے جو وہ بڑے خوبصورت ایک زمانے میں نا آپ کو یاد ہوگا جب میاں نواز شریف فرانس گئے تو فرانس کی اخباروں نے نا ایک بڑی خوبصورت سرخیاں لکھی تھی کہ ایسی قوم کا نمائندہ جو بھیک مانگ کے عیاشی کرتے ہیں, یعنی کہ 50-50 جو ہے رول ریس پھر رہی ہوتی ہیں آس پاس, اور اس میں انگلش بولنے والے ڈرائیور ہونے چاہیے جی, فلان ڈرائیور رویل ریس اتنی ہونی چاہیے, آپ مین ہیٹن میں آپ نے جانا ہے تو آپ کو ہیجٹ ریجنسی میں ہم نے اسٹے کرنا ہے, پر ڈے ہمارا یہ سویٹ ہونا چاہیے, ہم نے اس سے نیچے نہیں آنا. آپ دیکھیں ہم ارمانی کے اور باس کے سوٹ لگا کے ٹائی کوٹ پہن کے چلے جاتے ہیں, تو وہ پیسہ تو آپ کی عوام کا ہے نا.
مجھے آپ کی اس بات سے سر مجھے ایک بات یاد آئی کہ جی آپ مکمل کر لیں.
جی میں بات مکمل کر لوں کہ ہم ریپرزینٹ